यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने कार्यसूची। संविधान संशोधन कार्यदलद्वारा कानून विज्ञहरूसँग परामर्श। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीहरूबीच आगामी बजेटबारे छलफल। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 गरी 12 ट्रेड युनियन संगठन खारेज। गोर्खापत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा आज बागमतीमा सार्वजनिक विदा र भारतको पश्चिम बंगाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 जनाको मृत्यु।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने संवैधानिक परिषदको बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्न लागेको संवैधानिक परिषदको सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख टोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराजाङ दाम्बे र उपसभामुख रूबी कुमारीलाई आमन्त्रण गरिएको संवैधानिक परिषदको सचिवालयले जानकारी दिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व महान्यायाधिवक्ता एवं कानून क्षेत्रका विज्ञहरूसँग हिजो छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायतका विषयमा सुझाव दिनुभएको थियो। छलफलमा पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था लागू गर्न सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता सविता भण्डारीले विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने धारणा राख्नुभयो। उहाँले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको संख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर एक आपसमा गाभ्नुपर्ने एवं न्याय परिषद तथा संसदीय सुनवाईको संरचनामा पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो। उहाँले सांसद मन्त्री बन्न नहुने सुझाव दिनुभयो भने संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गर्न सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता महादेव प्रसाद यादवले संवैधानिक आयोगको संख्या घटाउन सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता मुक्ति नारायण प्रधानले न्यायपालिकाको पुनर्संरचना र उच्च अदालतलाई सुदृढ़ बनाउनुपर्ने धारणा राख्नुभयो। पूर्व कानून मन्त्री एवं पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। संविधान सभाका सदस्य सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा धारणा राख्नुभयो। प्रतिनिधि सभा सदस्य परशुराम तामाङले अन्तर्राष्ट्रिय सम्झौता, मधेसी, मुस्लिम तथा आदिवासी समुदायका सवाललाई संविधान संशोधनको बहसमा समेटिनुपर्ने बताउनुभयो। पूर्व कानून सचिव राजीव गौतमले न्यायाधीशको कार्य सम्पादन मूल्यांकन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो। छलफलपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझाव बहसपत्र तयारीका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र सरकारवाला मन्त्रालयका मन्त्रीहरूबीच आगामी बजेट विनियोजन र कार्यक्रमहरूबारे हिजो छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरू एवं सांसदहरूबीच परामर्श भएको हो। आगामी बजेट विनियोजनका लागि सांसदहरूले मन्त्रालय चाहनु पर्ने अवस्था नआओस् भनेर अर्थमन्त्री डाक्टर सुनि मुवागले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले हिजो छलफल गर्नुभएको सांसद राजीव खत्रीले जानकारी दिनुभयो। उहाँले आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्थामा सांसदहरू रहने गरेकोमा अब त्यो नहोस् भन्नका लागि मन्त्रीहरूसँग सांसदहरूले सामूहिक छलफल गरेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान निर्माणका बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको बताउनु भएको छ। त्यसैले कांग्रेस त्यसको विपक्षमा रहेको उहाँले बताउनुभयो। पार्टीका सांसदहरूलाई हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि भने नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा सरकारको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनका लागि अध्यादेश ल्याएको दावी गर्नुभयो। सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन हिजो संघीय संसदको दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढ़ी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग हिजो विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख एवं राष्ट्रिय सभाका पूर्व अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण तत्काल पठाउन ताकेता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता हिजो खारेज गरेको हो। निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। त्यसैगरी स्वास्थ्य सेवा अन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपालले जानकारी दिनुभयो। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाएपछि ट्रेड युनियनको दर्ता खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ। तामाङ र नेपाल भाषालाई प्रदेश सरकारले बागमती प्रदेश भाषाका रूपमा मान्यता दिएको छ। बागमती प्रदेश सरकारले विक्रम सम्बत 2081 सालदेखि वैशाख 24 गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरू गरेको बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। भाषा दिवसका अवसरमा आज भक्तपुरमा र्याली आयोजना गरिएको पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन कुमार पोखरेलले बताउनुभयो। बागमती प्रदेश सरकारले आज भाषा दिवसका अवसरमा प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेशसभाका सदस्यहरूले हस्ताक्षर गरी नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेपछि प्रदेश प्रमुखको कार्यालयले हिजो विज्ञप्ति मार्फत त्यसबारे जानकारी दिएको हो। सरकारले वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा सेवा पुर्याउनुहुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि सीआरसी कन्भेन्सन अन द राइट अफ द चाइल्ड प्रतिवेदन तयार पार्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढ़ाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो मन्त्रालयले आयोजना गरेको सीआरसी प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैंगिक हिंसामुक्त समाज निर्माणका लागि आआफ्ना तर्फबाट योगदान गर्न सबै व्यक्ति परिवार समुदाय सरकारी निकाय निजी क्षेत्र आम संचार माध्यम तथा सरकारवाला संघ संस्था र निकायलाई आग्रह गर्नुभयो। कार्यक्रममा सीआरसीको अवधारणा नेपालका प्रतिबद्धता प्रतिवेदनको प्रक्रिया बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रो फेनले हिजो भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री मेहताले दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढ़ीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले हिजै भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लैनचौरमा भएको भेटमा उहाँहरूबीच नेपाल र नर्वे बीचको द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठकको कार्यविधि अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ। समितिको हिजो बसेको बैठकले संयोजकसहित सातजना सदस्य रहने गरी उपसमिति गठन गरेको हो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना तथा नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एकजना सदस्य रहनेछन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले हिजो भेटवार्ता गर्नुभएको छ। भेटमा राजदूत माओमिङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण सशक्तिकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ़ गर्दै लैजाने विश्वास दिलाउनु भएको थियो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न हिजो अनुमति दिएको विशेष अदालतले जनाएको छ। खानेपानी मन्त्रालय मार्फतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रवर्तन एवं क्षमता वृद्धि केन्द्रलाई अस्थायी रूपमा होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बास्ती बस्तीबाट विस्थापित भएका नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न 100 जना करिब अट्ने क्षमतासहितको उक्त केन्द्रलाई हिजैदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसमको पूर्वअनुमान बाढ़ीको पूर्वअनुमान एवं जलवायु विश्लेषण जस्ता सेवाको स्तर उन्नति गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागको हिजो स्थलगत अनुगमनका क्रममा उहाँले विभागको पछिल्लो पूर्वअनुमान प्रभावकारी भएको र त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा मन्त्री श्रेष्ठलाई विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो। सूचना प्रविधिमा पहुँच पुगे पनि गण्डकी प्रदेशको पर्वत जिल्लामा कटुवाल प्रथा अझै कायमै छ। पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा सबै नागरिकलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्न निश्चित ठाउँबाट सबैले सुन्ने गरी कटुवालले चिच्याएर जानकारी दिने गर्दछन्। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
प्रविधिले फड्को मारेको 21औं शताब्दीमा पनि गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम कटुवाल प्रथा अझै कायम छ भन्दा अचम्म लाग्न सक्छ। तर गण्डकी प्रदेशको पर्वत जिल्लामा यो प्रथा अझै जीवितै रहेको छ। हाकोडाको हाल्दै गाउँलेहरूलाई सूचना दिँदै गरेका मंगल बहादुर परियार। गाउँले गाउँमा हुने सभा समारोह मेला पर्व वा अन्य कार्यक्रमको जानकारी दिन कटुवालले हाँको डाको गर्दै गाउँलेहरूलाई बोलाउने चलन अहिले पनि जारी छ। विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकहरूलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्ने गतिलो माध्यम कटुवाल प्रथा प्रभावकारी बनेको बताउनुहुन्छ पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
जुन परम्परागत रूपमा संचारको प्रमुख माध्यम थियो कटुवाल प्रथा, अहिले पनि पर्वतका केही गाउँहरूमा जारी छ। रेडियो र विभिन्न संचार माध्यम खोज्दा खर्चिलो पनि हुने र धेरै समय पनि लाग्ने भएको हुनाले तत्कालै आफ्नै गाउँमा भएको जनशक्तिलाई प्रयोग गरेर यो कटुवाल प्रथा मार्फत एउटा डाँडामा गएर घोकाइसकेपछि त्यसले तत्काल त्यहाँका नागरिकहरूले सूचना प्राप्त गर्छन्।
पर्वत जिल्लाको कुस्पा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयौं गाउँपालिकामा यो प्रथा अझै अभ्यासमा रहेको छ। आजको दिनमा पनि सबै नागरिकहरू सूचनाको सहज पहुँचमा छन् भनेर स्वीकार गर्न नसकिरहेको अवस्थामा गाउँ टोलमा विभिन्न सूचनाहरू सबै नागरिकलाई दिनका लागि कटुवाल प्रथा कायम रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामी छानेको भनाइ छ।
आजको सूचना प्रविधिको युगमा कटुवाल प्रथाको औचित्य कति ठिक बेठिक भन्ने कुराको व्यवस्था हामी गर्न सक्छौँ, तर हाम्रा सबै नागरिकहरू सूचना र प्रविधिको सहज पहुँच हुन्छ छन् भन्ने कुरा चाहिँ हामीले सहज ढङ्गले स्वीकार गर्न हामीले सक्दैनौँ। जुन सूचना प्रविधिको पहुँच नभएको ठाउँमा कटुवाल प्रथाको महत्व आजको दिनमा पनि उत्तिकै छ भन्ने मलाई लाग्छ।
प्रविधिको विकाससँगै पुराना परम्पराहरू हराउँदै गएको अवस्थामा पर्वतमा भने कटुवाल प्रथा अझै जीवित रहनु सांस्कृतिक निरन्तरताको महत्वपूर्ण उदाहरण बनेको छ। सार्वजनिक विषयका सूचना तथा जानकारीहरू छिटो र सही समयमा पाउने अधिकारको संरक्षण कटुवाल प्रथाले गरेको बुझाइ छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरूद्ध हुन थालेपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले राजमार्गमा रातीको समयमा अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायतका जोखिमका कारण साँझ पाँचदेखि बिहान पाँच बजेसम्म अनिश्चितकालीन राजमार्ग बन्द गराइएको हो। बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढ़ी आउँदा खोलाको सतह बढ़ेर डाइभर्सन समेत बगाउँदा सड़क अवरूद्ध हुन थालेपछि रातीको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोक प्रहरीका अनुसार मौसमी अवस्था अनुसार राजमार्गमा आवागमन नियमित गराइनेछ। आज 11 पत्रकारिता दिवस, गोर्खापत्र प्रकाशनको दिन वैशाख 24 पत्रकारिता दिवसका रूपमा एक दशकता मनाउँदै आइएको छ। विक्रम सम्बत 1958 वैशाख 24 प्रकाशन शुरू भएको गोर्खापत्र नेपालको मात्र नभई दक्षिण एसियाकै पुरानो अखबार मध्येमा पर्दछ। बैतडीको मिलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार आजदेखि सेवा प्रवाह सञ्चालनमा ल्याइने भएको छ। बैतडी संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहिबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर रिजन भट्टराई। इलाका प्रशासन कार्यालय स्थापना भएसँगै वडा नम्बर 1 पुरानो वडा कार्यालयको भवनबाट सेवा दिने तयारी भएको बताइएको छ। इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सञ्चालन हुनेछ। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लो सुराट क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने बताउनुहुन्छ मेलौली नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष गगन सिंह भाट।
एक दिन जानु एक दिन आउनु लाग्थ्यो, एक दिनमा काम भएर घर फिर्ता हुन सक्ने एकदमै राम्रो तल्लो सरको राखिन पनि खुसी भएका छन्। त्यसो भए कामकाज सञ्चालन हुने तयारीमा छ, कार्यालय स्थापना भइसकेको छ, त्यहाँबाट सबै सेवा सुविधा मिल्छ भन्ने हामी ढुक्क छौँ।
जिल्लाको मेलौलीबाट इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनुपर्ने तल्लो सुरार क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यमा हालै सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रदेशका विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। वर्षौंदेखि पश्चिम बंगाल राज्यमा शासन गर्दै आएको मुख्यमन्त्री ममता बनर्जीको दल टीएमसीले अनपेक्षित हार तथा केन्द्रमा शासनरत भारतीय जनता पार्टीको ठूलो जीतपछि पश्चिम बंगालमा हिंसा भड़किएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छनृ हिंसाका क्रममा कम्तीमा चारजनाको मृत्यु भएको र कैयौं घाइते भएको अधिकारीहरूले जनाएका छन्। शान्ति सुरक्षा बहालीका लागि आवश्यक पहलकदमी अघि बढ़ाइएको अधिकारीहरूले जनाएका छन्। मुख्यमन्त्री बनर्जीले धाँधली गरिएकाले मतपरिणाम स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिनुभएको छ। उता विजयी भारतीय जनता पार्टीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री बनर्जीसँग आग्रह गरेको छ। इरान र अमेरिका युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेको दावी गरिएको छ। दुवै पक्षबीच 14 बुधे प्रारम्भिक समझदारी पत्र तयार गर्ने विषयमा प्रगति भएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। समाचारमा जनाइए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो 24 घण्टामा अमेरिकाको इरानसँग सकारात्मक वार्ता भएको छ र अब सम्झौता सम्भव भएको छ। उहाँले इरानले सहमति जनाए आफूहरूले जारी राखेको आक्रमण रोक्ने संकेत पनि गर्नुभएको छ। प्रस्तावित समझदारीमा इरानको आणविक कार्यक्रम स्थगन, इरानमाथिका सबै खाले प्रतिबन्ध हटाउने तथा होलमुर्ज जलडमरूमा जहाजको आवतजावत पुनः सञ्चालन गर्ने लगायतका विषय समावेश छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी प्रस्तावहरूमाथि इरानले अध्ययन गरिरहेको र पाकिस्तान मार्फत इरानले धारणा सार्वजनिक गरिने जानकारी दिनुभएको छ। पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न आफूले मध्यस्थता गरिरहेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानको आणविक क्षमता अन्त्य गर्ने विषयमा आफूहरूले अमेरिकासँग समन्वय गरिरहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सात चीनको भ्रमण गर्नुहुनेछ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र वैश्विक संकट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुने भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार मे 14 र 15 बेजिङमा ट्रम्प र सी बीच वार्ता हुनेछ। वार्तामा मुख्यत इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा पछिल्लो दिनमा देशमा थप प्रगति भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। होर्मुजमा व्यापारिक जहाजहरूको सुरक्षाका लागि अमेरिकाले चाल्ने कदममा चिनिया समर्थन जुटाउन राष्ट्रपतिले भूमिका खेलिरहनु भएको छ। अमेरिका र इजरायलका तर्फबाट संयुक्त राष्ट्रसंघमा ल्याइने प्रस्तावहरूमा चीन र रूसले अवरोध सिर्जना गर्न बन्द गर्नुपर्ने प्रस्ताव राष्ट्रपति ट्रम्पले समकक्षी सी समक्ष राख्नुहुने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनु भएको छ। नेताद्वयको भेट अघि अमेरिकी अर्थमन्त्री बेसेन्टले अमेरिकी अन्तर्राष्ट्रिय ढुवानीका लागि स्ट्रेट अफ होर्मुज खुला गर्न चीनले इरानमाथि कूटनीतिक दबाव बढ़ाउनुपर्ने धारणा राख्नु भएको हो। विश्लेषकहरूका अनुसार पछिल्लो दिनमा चीनले अमेरिका इरान युद्धमा न खुलेर अमेरिकाको विरोध गरेको छ न इरानको खुलेर समर्थन नै, जबकि चीनले इरानको समर्थन र अमेरिकाको कड़ा आलोचना गर्छ भन्ने अनुमान रहेको थियो। अहिले चीनले आफ्नो भूमिकालाई महत्व दिएको छ, विश्लेषकहरूले भनेका छन्। चीनले पछिल्लो प्रकरणमा अमेरिकाको कड़ा आलोचना गर्नबाट आफूलाई जोगाइरहेको छ। उल्टो इरानलाई सक्दो सहजता र समन्वयका लागि आग्रह गरिरहेको छ। चीनले लगातार अमेरिका र इरान दुवै देशलाई युद्धविराम पालना गर्न र स्टेट अफ होर्मुजको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको छ। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीनजनाको मृत्यु भएको र धेरै घाइते भएको लेबनानका मीडियाहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विभिन्न मुलुकबाट आयात गरिने सामानमा एमआरपी अनिवार्य उल्लेख गर्ने व्यवस्था सरकारले गरेसँगै अवरूद्ध भएको भन्सार नाकाको जाँच पास शुरू भएको छ। सरकारले वैशाख 15 गतेदेखि आयात हुने सबै सामानहरूमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। त्यो व्यवस्था लागू भएसँगै भन्सार नाका हुँदै नेपालमा आयात हुने सामानहरू भन्सार नाकामै रोकिएका थिए। भन्सार विभाग र आयात निर्यात एवं ढुवानी व्यवसायहरू बीच भएको छलफलपछि आयात निर्यातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट सामान निकाल्दा एमआरपी टाँसेर मात्र बजारमा पठाउने सहमति भएपछि भन्सारको अवरोध बुधबारबाट खुलेको हो। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले आयातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट बजारमा पठाउँदा एमआरपी टाँसेर मात्र निकाल्ने सहमति भएपछि जाँचपास प्रक्रिया बुधबारबाट सुचारू भएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनु भएको छ। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनु भएको हो। महासंघको 60 वार्षिक साधारण सभापछि शुरू भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै अन्य पदका पदाधिकारीहरू समेत निर्वाचित हुनु भएको छ। मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसै गरी वस्तुगत संघ तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्ष पदमा प्रबलजङ पाण्डे निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक अन्तिम पटक रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ। बाराको सीमारा स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत रहेको 833 बिघा जग्गा मध्ये 343 बिघा क्षेत्रफल अन्तर्गत विभिन्न ब्लकमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका हुन्। सिमरा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पू गिरीले सेजमा रहेका आधा दर्जन भन्दा धेरै उद्योगले उत्पादन थालेको जानकारी दिनुभयो। सेज सिमारामा हाल 1 दर्जन भन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। सेजमा रहेको पशुपति सेरामिक्स प्रालीले सेरामिक्स सम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आएको छ। सो उद्योगले करिब 450 जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएको जनाएको छ।
नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियतामा सन्दीप 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लीग 2 अन्तर्गतको नेपाल ओमन तथा यूएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए।
अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई मधेशका भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा एवं हिमपात हुनेछ। तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.9 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भए साँझ 6:47 हुनेछ। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने कार्यसूची। संविधान संशोधन कार्यदलद्वारा कानून विज्ञहरूसँग परामर्श। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र सरकारका मन्त्रीहरूबीच आगामी बजेटबारे छलफल। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 गरी 12 ट्रेड युनियन संगठन खारेज। गोर्खा पत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा आज बागमतीमा सार्वजनिक विदा र भारतको पश्चिम बंगाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।